ہر عبادت سے برتر عبادت نماز، ساری دولت سے بڑھ کر ہے دولت نماز، ہر عبادت سے برتر عبادت نماز۔
الحمدللہ رب العالمین والصلاة والسلام على سید الانبیاء والمرسلین، اما بعد فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله، الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله۔ حضور نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم کا ارشاد پاک ہے، فرمایا جو مجھ پر جمعہ کے دن اور رات میں 100 مرتبہ درود پاک پڑھے تو اللہ تبارک و تعالی اس بندے کی 100 حاجتیں پوری فرمائے گا، اور ان 100 حاجتوں میں سے 70 کا تعلق آخرت کے ساتھ ہے اور 30 کا تعلق دنیا کے ساتھ ہے۔ اور پھر مزید ارشاد فرمایا کہ اللہ کریم ایک فرشتہ مقرر فرما دے گا جو اس درود پاک کو میری قبر میں یوں پہنچائے گا جیسے تمہیں تحائف پیش کیے جاتے ہیں، اور فرمایا کہ بلا شبہ میرا علم میرے وصال کے بعد ویسا ہی ہوگا جیسا میری حیات میں ہے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم۔ پیارے پیارے اسلامی بھائیوں اور مدنی چینل کے ناظرین، ہم آج پھر اپنے پروگرام احکام نماز میں آپ کو خوش آمدید کہتے ہیں۔ حصول ثواب کی خاطر بیان سننے سے پہلے اچھی اچھی نیتیں بھی فرما لیجئے کہ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم ہے، نیت المؤمن خیر من عملہ، مومن کی نیت اس کے عمل سے بہتر ہے۔ مدنی چینل کے ناظرین، اللہ تبارک و تعالی کی مخلوق کی 3 قسمیں ہیں۔ ایک وہ ہیں کہ جنہیں چراغ عقل دیا گیا اور انہیں شہوات نفسانیہ سے محروم رکھا گیا، یہ ہیں فرشتے، اور دوسرے کہ جنہیں شہوات نفسانیہ تو دی گئی ہیں لیکن چراغ عقل سے انہیں محروم رکھا گیا، یہ ہیں جانور، اور تیسری قسم ان کی ہے کہ جنہیں اللہ تبارک و تعالی نے چراغ عقل بھی عطا فرمایا ہے اور اس کے ساتھ ساتھ شہوات نفسانیہ بھی نصیب فرمائی ہیں۔ یہ جن کے پاس ہیں وہ ہے انسان، کہ انہیں اللہ تبارک و تعالی نے شعور بھی نصیب فرمایا، انہیں عقل کا نور، عقل کا چراغ بھی عطا فرمایا، اور اس کے ساتھ ساتھ شہوات نفسانیہ بھی عطا کی ہیں۔ ہمارے علماء نے لکھا کہ اگر بندے پر شہوات نفسانیہ غالب آ جائیں اور جو اس کی عقل کا چراغ ہے وہ مغلوب ہو جائے تو فرمایا کہ یہ انسان یہ جانوروں سے بھی بدتر ہوتا ہے، اور اگر چراغ عقل غالب رہے اور شہوات نفسانیہ مغلوب رہیں تو یہ فرشتوں سے بھی افضل ہے۔ اللہ تبارک و تعالی نے بنی نوع انسان کی تخلیق فرمائی ہے، اور اللہ تعالی نے بنی آدم کو متنبع کیا ہے، ہوشیار کیا ہے کہ وہ جو شیطان کے وساوس ہیں، کہ شیطان اپنے وساوس میں بندے کو مبتلا کر کے اسے گناہوں کی طرف لے جاتا ہے اور اسے اغوا کر لیتا ہے، گویا اپنی مکاریوں میں ڈال دیتا ہے۔ بنی آدم کو تنبیہ کی گئی ہے کہ ان سے بچتا رہے۔ حضرت آدم علی نبینا و علیہ السلام کے ساتھ بھی اس نے فریب کاری کی، تو جب ان کے ساتھ یہ فریب کاری کر چکا ہے تو اولاد آدم کو یہ کب چھوڑے گا، کب ان سے درگزر کرے گا؟ شیطان اور اس کی ذریت جو ہے یہ سارے جہان کو دیکھتے ہیں جبکہ لوگ انہیں نہیں دیکھ سکتے۔ जहाँ किसी ने किसी जगह पर अच्छे काम का इरादा किया, इधर इरादा होता है उधर इनको खबर भी हो जाती है। बस फिर क्या है कि पूरी टीम बहकाने के लिए बंदे के पास पहुंच जाती है। शैतान का काम इंसानों को गुमराह करना है, क्योंकि जब अल्लाह तबारक व ताला ने उसे गुमराह कर दिया तो फिर उसके वक्त ये कहने लगा था, लअक़ुदन्ना लहुम सिरातकल मुस्तकीम, मैं ज़रूर तेरे सीधे रास्ते पर उनकी ताक में बैठूंगा, यानी बाप का जो बदला है मैं औलाद से लूंगा, बनी आदम के दिल में वसाविस पैदा करूंगा, उनके दिल में वसवसे डालूंगा और उन्हें बातिल की तरफ में माइल कर दूंगा, गुनाहों की रग़बत दिलाऊंगा, तेरी इताअत तेरी इबादत से उन्हें रोक दूंगा, यहां तक कि मैं उन्हें गुमराही में डाल दूंगा, और जो गुमराह होंगे बास को काफिर और मुशरिक बना दूंगा ताकि मैं दोजख में अकेला ना रहूं बल्कि पूरी एक जमात के साथ हूं, मैं भी वहां पर हूं और जिनको मैंने गुमराह किया है और गुमराह करके उन्हें कुफर में डाल दिया, उन्हें शिर्क में मुबतला कर दिया, तो ये सारे के सारे लोग मेरे साथ रहेंगे। और इसने ये भी कहा, ثُمَّ لَآتِيَنَّهُمْ مِنْ بَيْنِ أَيْدِيهِمْ وَمِنْ خَلْفِهِمْ وَعَنْ أَيْمَانِهِمْ وَعَنْ شَمَائِلِهِمْ وَلَا تَجِدُ أَكْثَرَهُمْ شَاكِرِينَ, कहने लगा कि फिर ज़रूर मैं उनके पास आऊँगा, उनके आगे और पीछे दाहने और बाएं से, और तू इन में अक्सर को शुक्रगुजार न पाएगा। तो शैतान ने अपने अज़म का इजहार करते हुए ये बात कही थी कि फिर मैं ज़रूर बनी आदम के आगे पीछे दाएं और बाएं यानी चारों अतराफ से उनके पास आऊंगा, हमला करूंगा, उन्हें मैं घेर कर राह रास्त से रोक दूंगा ताकि वो तेरे रास्ते पर ना चल सके। और फरमाया कि उसके बाद शैतान ने ये बात भी कही, वला तजीदु अक्सरहुम शाकिरीन, और तू इनमें से अक्सर को शुक्र गुजार नहीं पाएगा। और मदनी चैनल के नाज़रीन, होता भी ऐसे ही है, इंसान गुमराह होता चला जाता है, गुनाहों से रुकता चला जाता है, और फिर अल्लाह की तरफ से अगर कोई नेमत मिलती है तो शुक्र गुजारी की तौफीक नहीं मिलती, शुक्र की तरफ ध्यान ही नहीं जाता, बस अपनी तरफ मुतवज्जे रहता है और उसे भी अपनी तरफ से एक कारनामा तसव्वुर करता है और उसी के गुण गाता चला जाता है, और ये नहीं कहता कि ये मेरे रब की तरफ से इनाम है, अल्लाह ने मुझे बेटा दिया है, ये अल्लाह की तरफ से तोहफा है, इस पर मैं अल्लाह का शुक्र अदा करता हूँ, किसी मुसीबत से रब ने मुझे बचा लिया तो मैं इस पर भी अल्लाह का शुक्र अदा करता हूँ। वला तजिदु अक्सरहुम शाकिरीन, तो शैतान ने यह बात कही थी, और तू इन में से अक्सर को शुक्र गुजार न पाएगा। शैतान उनके दाएं बाएं आगे पीछे से आएगा, इससे मुराद क्या है? हजरत अब्दुल्लाह इब्ने अब्बास रदी अल्लाह ताला अन्हुमा आप फरमाते हैं कि सामने से मुराद ये है कि मैं उनकी दुनिया के मुतालिक उनके दिल में वसवसे डालूंगा, और पीछे से मुराद ये है कि उनकी आखरत के मुतालिक उनके दिल में वसवसे डालूंगा, और दाएं से मुराद ये है कि उनके दीन के अंदर मैं शुबहात को पैदा कर दूंगा, और बाएं से मुराद ये है कि उनको गुनाहों की तरफ मैं रागिब कर दूंगा। तो मदनी चैनल के नाज़रीन, शैतान जो इंसान का दीदीना दुश्मन है और जिसने बनी आदम को हर मुमकिन कोशिश करके या हर मुमकिन रास्ते से बहकाने और गुमराह करने की कसम खा रखी है, मुख्तलिफ रास्तों से मुख्तलिफ हीलों से मुख्तलिफ बहानों से इंसान को सिरात मुस्तकीम से मुनहरिफ करने की कोशिश करता चला जाता है, मगर कुछ चीज़ें ऐसी हैं जो इसकी चालबाजियों पर पानी फेर देती हैं और बंदे को राह रास्त पर रखती हैं, गोया बंदा सिरात मुस्तकीम को मजबूती से थाम लेता है और उसी रास्ते पर चलता चला जाता है। और वो चीज़ें कि जो शैतान की चालबाजियों से इसके हीले बहानों से बंदे को महफूज रखती हैं, उनमें से एक नमाज है। जी हाँ, नमाज इंसान को शैतान की चालबाजियों से बचा लेती है। اللہ کے نبی صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ حدیث مبارک ہے، فرمایا لا یزال الشیطان یرعب من بنی آدم ما حافظ على الصلوات الخمس فإذا ضيعهن تجرأ عليه وأوقعه في العظائم، فرمایا جب تک اولاد آدم نمازوں کو پابندی اور توجہ کے ساتھ سر انجام دیتی رہے گی اس وقت تک شیطان ان سے خوف زدہ رہتا ہے، لیکن جیسے یہ اس کو ترک کرتے ہیں یعنی نماز کو چھوڑ دیتے ہیں تو شیطان پھر ان کے اوپر غالب آ جاتا ہے اور ان کو گناہوں کے گھڑوں میں دھکیل دیتا ہے۔ پتہ چلا کہ نماز وہ عمل ہے، وہ عبادت ہے کہ جو بندے کو شیطان کی چال بازیوں سے بچانے کا ایک بہت بڑا ذریعہ ہے۔ نمازی کو اللہ تبارک و تعالیٰ کے نزدیک ایک خاص مقام، ایک خاص درجہ، ایک خاص رتبہ حاصل ہوتا ہے، جس کی وجہ سے خداوند عالم دوسرے لوگوں پر برکتیں نازل فرماتا ہے، یعنی اس کی وجہ سے دوسرے لوگوں پر برکتیں نازل ہو رہی ہیں اور دوسرے لوگوں سے بلائیں اور عذابات کو بھی اللہ کریم دور فرماتا ہے۔ مدنی چینل کے ناظرین، آئیے آج کے سلسلے میں چند ایک احکام نماز بھی ہم شامل کرتے ہیں۔ سب سے پہلا مسئلہ جو آج کے پروگرام میں ہم شامل کرنے جا رہے ہیں وہ اس طرح ہے کہ ایک مسبوق شخص، یعنی وہ کہ جس کی رکعتیں امام کے پیچھے رہ جائیں، ایک ہو، دو ہو، تین ہو، ایسے شخص کو مسبوق مقتدی کہا جاتا ہے کہ اس کی چند رکعتیں رہ گئی ہیں، یہ بعد میں جماعت میں شامل ہوا ہے۔ مسبوق کی ایک رکعت فرض کرنے چھوٹ گئی، امام صاحب کے ساتھ آ کر اس نے ملنا ہے، دوسری رکعت میں ملا، تکبیر تحریمہ کہی، تو کیا ایسا ہو سکتا ہے کہ جو رکعت اس کی چھوٹ گئی ہے پہلے یہ اسے پڑھ لے، پھر اس کے بعد یہ امام کے ساتھ دوسری رکعت میں شامل ہو جائے؟ کیونکہ امام صاحب قرات کریں گے، ایک رکعت لمبی ہوگی، طویل ہوگی، اس دوران یہ اپنی ایک رکعت پڑھ کے امام صاحب کے ساتھ دوسری رکعت میں شامل ہو سکتا ہے، تو کیا ایسا کرنا ممکن ہے، نماز ہو جائے گی؟ علماء نے لکھا کہ مسبوق اگر امام کے پیچھے نیت باندھ کر اپنی رہ جانے والی رکعت پہلے پڑھنے لگ جائے، یعنی حکم تو یہ تھا کہ جب اس نے تکبیر تحریمہ کہہ کر امام کی اقتداء کر لی ہے تو اب اس کی اتباع کرے، اس کے اوپر واجب ہے، اب اگر یہ امام کے ساتھ شامل ہونے کے بعد پہلے اپنی رکعت پڑھتا ہے اور پھر اس کے بعد شامل ہوتا ہے تو علماء نے لکھا کہ اس کی نماز فاسد ہو جائے گی۔ جب نماز ہی نہ رہی تو پھر اس کی اقتداء کا کیا تعلق رہے گا؟ تو اس لیے امام کے ساتھ شامل ہو جائے، جو امام کے ساتھ رکعتیں مل جائیں پہلے وہ پڑھے، اور جب امام صاحب سلام پھیر دیں، اپنی نماز کمپلیٹ کر لیں، تو اب یہ تکبیر کہتے ہوئے کھڑا ہو جائے اور اپنی ایک رکعت مزید پڑھ کر اب یہ تشہد میں جب بیٹھے گا، تشہد پڑھے، درود ابراہیمی پڑھے اور ساتھ میں دعا پڑھ کر یہ پھر سلام پھیر دے، تو اس طرح اپنی نماز کو مکمل کر لے۔ مزید ایک اور سوال شامل سلسلہ کرتے ہیں، امام صاحب اگر سجدے میں ہوں، مقتدی اب آ کر جماعت میں شامل ہوا ہے، تو کیا یہ جماعت میں شامل ہو جائے؟ امام صاحب سجدے میں ہے تو یہ بھی سجدے میں چلا جائے، یا پھر یہ کھڑا رہے اور انتظار کرے، جب امام صاحب اگلی رکعت کے لیے کھڑے ہو جائیں گے تو پھر اگلی رکعت میں یہ مل جائے گا، کیا اسے ایسا کرنے کی اجازت ہے، یا پھر یہ ڈائریکٹ جو ہے وہ آ کر تکبیر تحریمہ کہے، پھر اس کے بعد دوسری تکبیر کہتا ہوا سجدے میں چلا جائے اور امام کے ساتھ سجدے میں مل جائے، دونوں میں سے کون سا عمل اختیار کرنا چاہیے؟ اس حوالے سے یہ بات یاد رکھیں کہ امام اگر سجدے میں ہے تو بعد میں جماعت کے ساتھ شامل ہونے والے کے لیے مستحب ہے کہ کھڑے ہو کر یہ انتظار نہ کرے کہ امام واپس آئے تو پھر میں اس کے ساتھ جماعت میں شامل ہو جاؤں، بلکہ اسے چاہیے کہ تکبیر تحریمہ کہے، تکبیر تحریمہ کہنے کے بعد अगर इसे लगता है कि मैं सरा पढ़ सकता हूँ और मैं सजदे में मिल जाऊँगा इमाम के साथ, तो फिर सरा पढ़ ले। और अगर यूँ लगता है कि इमाम साहब सजदे से सर उठा लेंगे, तो ऐसी सूरत में फिर सना को तर्क कर दे, फिर दूसरी तकबीर कहता हुआ इमाम साहब के साथ जाकर सजदे में ये मिल जाए। तो इस तरह ये अपनी नमाज को मुकम्मल कर ले, इसके लिए मुस्तहब अमल यही है। और इसी बात की हदीस मुबारक में तरगीब भी दिलाई गई है। सुनने अबू दाऊद शरीफ की हदीस मुबारक है, नबी पाक सल्लल्लाहु ताला अलैहि वालैहि वसल्लम ने शायद फरमाया, इदा जितुम इला सलात व नहनु सुजूदुन फसजुदु वला तउद्दूहा शैया। फरमाया जब तुम नमाज के लिए आओ और हमें सजदे की हालत में पाओ, तो फरमाया फिर सजदे में तुम भी चले जाओ, लेकिन उसको फिर अलग से रकत शुमार ना करना, क्योंकि जो रकत शुमार होती है वो तो तब होगी कि जब इसने रुकू भी पा लिया, रुकू तो इसने पाया नहीं, इस वजह से फरमाया कि उसे रकत शुमार ना करना। यानी सजदे कर लिए हैं तो अब ये कहे कि जनाब मेरी रकत हो गई, तो ऐसा नहीं है, इसे ये रकत शुमार नहीं करनी, बल्कि जब इमाम साहब अब सलाम फेर लेंगे, फिर खड़े होकर जितनी इसकी रकातें रह गई थी बशमूल इस रकत के कि जिसके सजदे में मिला है, अगर एक और मज़ीद है तो ये दो रकातें, और अगर कोई नहीं है, पहली ही रकत थी जिसके सजदे में मिला है, तो फिर सिर्फ़ और सिर्फ एक रकत ये बाद में इमाम साहब के सलाम फेरने के बाद ये अपनी पढ़ लेगा और इस तरह अपनी नमाज को मुकम्मल करेगा। मज़ीद एक और सवाल शामिल सिलसिला करते हैं। मस्जिद में जमात कायम हुई, मुक्तदियों की सफ़ें बनी हुई हैं, तो इमाम साहब को मुक्तदियों की पहली सफ़ से कितना फासला करके आगे खड़ा होना चाहिए? दो सफ़ों का फासला, एक सफ़ का फासला, चार सफ़ों का फासला, कितना फासला इमाम साहब को रखना चाहिए? इस हवाले से अर्ज़ ये है कि इमाम सफ से इतना आगे खड़ा हो जाए कि जो मुक्तदी इसके पीछे हैं वो मसनून तरीके से, मसनून अंदाज से अपना सजदा अदा कर ले बआसानी तौर पर, बिला ज़रूरत इससे कम फासला रखना कि जिससे मुक्तदियों को सजदा करने में तंगी हो जाए, शरीयत ने इससे मना किया है। और अगर इतनी कम जगह छोड़ी कि मकाम की तंगी के सबब उसके पीछे जो मुक्तदी खड़ा है वो खड़ा ही नहीं हो पा रहा, तो सफ ना किस रहेगी? अब ऐसी सूरत के अंदर इमाम का इस तरह का अमल करना ये मकरूह है। इमाम इतना पीछे खड़ा हो गया कि अब मुक्तदी वहाँ खड़ा ही नहीं हो सकता, तो ऐसी सूरत में ये तो मकरूह है कि पीछे सफ में जगह खाली रह जाएगी और ये कतई सफ है। यूँ ही बग़ैर किसी वजह के ज़्यादा फासला छोड़ देना ये भी खिलाफ़ सुन्नत है, और ख़िलाफ़ सुन्नत यानी मकरूह तंज़ीही ये अमल है। तो इसको जहन में रखें, उसके मुताबिक इंशाअल्लाह अमल करेंगे तो एक मुस्तहब तरीका जो है, एक सुन्नत तरीका जो है, उसके साथ नमाज आसानी के साथ पढ़ पाएंगे। तो मदनी चैनल के नाज़रीन, हमारे पास कुछ रिकॉर्डेड सवालात भी हैं, तो आइए रिकॉर्डेड सवालात भी समाप्त फरमाइए। जी सवाल चलाइए।
मोहम्मद शकील अत्तारी चिन्योर से अर्ज कर रहा हूँ, मेरा मुफ्ती साहब से सवाल है कि औरतों को अजान का जवाब देने पर कितनी नेकियाँ मिलती हैं?
औरतों को अजान का जवाब देने पर कितनी नेकियाँ मिलती हैं? आइए एक हदीस मुबारक समाप्त फरमाए। नबी पाक सल्लल्लाहु ताला अलैहि वालैहि वसल्लम एक बार औरतों और मर्दों के दरमियान खड़े हुए और आपने इरशाद फरमाया, ऐ औरतों की जमात, जब तुम बिलाल को अजान और इकामत कहते हुए सुनो तो जिस तरह वो कहते हैं तुम भी वैसे ही कहती चली जाओ कि अल्लाह तबारक व तआला तुम्हारे लिए हर कलमे के बदले में 1,00,000 नेकी लिखेगा और 1,000 दर्जात तुम्हारे बुलंद फरमाएगा और 1,000 गुना मिटा देगा। यानी अजान और इकामत के हर कलमे पर 1,00,000 नेकी और 1,000 दर्जात बुलंद होंगे और 1,000 गुना मिट भी जाएंगे। ख़वातीन ने जब ये सुना तो सुनकर अर्ज की, ये तो औरतों के लिए है हजूर, फिर मर्दों के लिए क्या है? तो फरमाया मर्दों के लिए इसका दुगना है। اب یہاں پر آپ اندازہ کیجئے، امیر السنت دامت برکاتہ العالیہ نے اپنی مایہ ناز کتاب نماز کے احکام میں یہ بات لکھی کہ اللہ اکبر اللہ اکبر، فرمائیں یہ دو کلمات ہیں، اس طرح پوری اذان میں 15 کلمات ہوئے۔ اگر کوئی اسلامی بہن ایک اذان کا جواب دے دے، یعنی مؤذن جو کہتا جائے اسلامی بہن بھی وہی بات دہراتی چلی جائے، وہی کلمات ساتھ ساتھ پڑھتی چلی جائے، تو اسے 15 لاکھ نیکیاں ملیں گی، 15,000 اس کے درجات بلند بھی ہو جائیں گے اور 15,000 اس کے گناہ معاف بھی ہو جائیں گے۔ اور اسی کو اگر آپ دیکھیں تو دگنا کر لیں، دگنا کریں گے تو یہ اسلامی بھائیوں یعنی مردوں کے لیے ہو جائے گا۔ اور پھر مزید اس میں ایک بات اور بھی ہے کہ فجر کی اذان میں 2 مرتبہ الصلاۃ خیر من النوم یہ بھی کہا جاتا ہے، تو فجر کی اذان میں پھر 17 کلمات ہو جائیں گے۔ یوں فجر کی اذان کے جواب میں 17 لاکھ نیکیاں ملیں گی، 17,000 درجات کی بلندی اور 17,000 گناہوں کی معافی بھی ہو جائے گی۔ اور اسلامی بھائیوں کے لیے یعنی مردوں کے لیے اس کا دگنا ہوگا۔ اور اگر اقامت میں آپ دیکھتے ہیں تو اقامت میں قد قامت الصلاۃ یہ بھی کہا جاتا ہے اور 2 مرتبہ ہوتا ہے، تو اقامت میں بھی پھر اس طرح 17 کلمات ہو جائیں گے، تو اقامت کے ثواب کا اور فجر کی اذان کے اندر جو 2 کلمات اضافی ہیں ان کا جو ثواب ہے ان کو جدا گانا اگر آپ شمار کر لیں تو پھر اس طرح ثواب بڑھ جائے گا۔ مزید اور سوال چلائیے۔
میرا نام جمشید اقبال مدنی ہے، میرا مفتی صاحب سے یہ سوال ہے کہ اگر کسی نے الٹی شلوار پہن کر نماز پڑھ لی تو کیا اس کی نماز واجب الادا ہے یا نہیں؟ برائے کرم اس کا جواب ارشاد فرمائیے۔
نمازی کے لیے جہاں لباس کا پاک ہونا ضروری ہے وہیں پر نمازی کے لیے ایسا لباس پہن کر نماز پڑھنا بھی ضروری ہے کہ جسے پہن کر جب دیگر کے سامنے جائے تو اسے شرمندگی نہیں ہوگی۔ اسی وجہ سے علماء کرام نے یہ بات بھی لکھی ہے کہ کام کاج کے محنت اور مشقت کے جو کپڑے ہوتے ہیں عام طور پہ میلے ہو جاتے ہیں، تو ان کپڑوں میں نماز پڑھنا یہ مکروہ تنزیہی ہے، کیونکہ وہ عمومی ایسی حالت کے ہوتے ہیں کہ جسے پہن کر بندہ بڑوں کے سامنے نہیں جا سکتا۔ تو جب بڑوں کے سامنے نہیں جا سکتا تو ذرا سوچیں اللہ تبارک و تعالیٰ کی بارگاہ میں وہ کیسے جا سکے گا؟ تو اللہ تبارک و تعالیٰ کی بارگاہ زیادہ حقدار ہے کہ وہاں پر آدمی اچھے لباس میں جائے اور پورے کے پورے اہتمام کے ساتھ اپنے رب تبارک و تعالیٰ کی بارگاہ میں یہ حاضری دے۔ اب اسی بات کو اگر مد نظر رکھیں، اپنے پیش نظر رکھیں، تو الٹا کپڑا پہننا یا الٹا کپڑا اوڑھ لینا اس طرح کوئی بھی کسی بڑے کے سامنے حاضر نہیں ہوتا، نہیں جاتا، یا اپنے باس کے سامنے نہیں جاتا، کیونکہ شرمندگی کا احساس ہوتا ہے۔ تو اس لیے علماء نے لکھا کہ الٹا کپڑا پہن لینا یا الٹا کپڑا اوڑھ لینا اس طرح نماز پڑھنا یہ خلاف اولا ہے، یہ مکروہ تنزیہی ہے، البتہ نماز ہو جائے گی اور اس کو دوبارہ پڑھنا بھی لازم نہیں ہوگا، لیکن احتیاط کیجئے جب بھی نماز کے لیے جائیں تو اچھے طریقے سے کپڑوں کو چیک کر لیں تاکہ صاف ستھرے کپڑے ہوں، اور اگر خدا نہ خاصہ الٹا ہے تو اس کو بھی سیدھا کر لیں اور پھر اس کے بعد نماز کی طرف بڑھیں۔ مدنی چینل کے ناظرین، ہمارے آج کے پروگرام کا وقت اختتام کو پہنچا، ہم آپ سے اجازت چاہتے ہیں، دعا کرتے ہیں اللہ کریم ہم سب کو ان مسائل دینیہ کو، احکام نماز کو یاد رکھنے کی اور عمل کرنے کی توفیق عطا فرمائے۔ آمین بجاہ النبی الامین صلی اللہ تعالی علیہ وآلہ وسلم۔
ہر عبادت سے برتر عبادت نماز، ساری دولت سے بڑھ کر ہے دولت نماز، ہر عبادت سے برتر عبادت نماز۔